SBS live streams and podcasts are supported by advertising.
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
नमस्ते हामी कुटुम्ब। तपाईंहरु सुन्दै हुनुहुन्छ SBS नेपाली।
नमस्कार SBS नेपालीको स्टुडियोमा आज हामीले विशेष पाहुनाहरूलाई निम्ति आएका छौँ र अहिले हामीसँग हुनुहुन्छ कुटुम्ब ब्यान्डबाट दुईजना ब्यान्डका सदस्यहरू जसमा चाहिँ अरुणजी हुनुहुन्छ त्यसै गरेर पवितजी हुनुहुन्छ एकपटक पुरा नाम आफ्नो भनिदिनु न
नमस्ते म अरुण गुरुङ म ब्यान्डमा चाहिँ व्यवस्थापक र टेक्निकल सपोर्ट गर्छु
म पवित महर्जन कुटुम्बको स्पोक्स पर्सन तथा म्युजिसियन
अब सबैभन्दा सुरुमा त अब अस्ट्रेलियाको तपाईँहरूको यात्राकै बारेमा कुरा सुरु गरौँ होइन अब कस्तो भइरहेछ
यसपालिको यात्रा चाहिँ एकदमै के भन्छ अब रमाइलो अलिकति कसो नि टाइम प्रशस्त छ हामीलाई चाहिँ भेकेसनल ट्रिप भए जस्तो भइरहेछ
कहिले हुँदैछ प्रोग्राम चाहिँ इभेन्ट चाहिँ खास सिडनीमा चाहिँ
सिडनीमा चाहिँ हजुर 24 तारिक रिच होटलमा हुँदैछ यो एकदम एक्सक्लुसिभ डिनर इभेन्ट हुँदैछ
अब यो बिचको खाली समयमा चाहिँ के गर्ने प्लान छ
एकदम रिल्याक्स मोडमा छौँ त्यही अन्तर्गत हामी SBS रेडियोमा आउन पायौँ निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद र यहाँ पछि हामी क्यानबेरा र ब्रिस्बेन गएर त्यसपछि सकिएर चाहिँ यहाँ फेरि ब्याक सिडनी आएर चाहिँ एउटा कार्यक्रम गर्छौँ 24th
अब त्यही अब मैले कति यौँ पटकको अस्ट्रेलियाको भन्दाखेरि अब गन्ती भन्दा बाहिर त जाँदैन नि होइन
सबभन्दा सुरु चाहिँ कति 17 होइन
2017
मोमो फेस्टिभल
हुन त अब यसपटक त तपाईँहरूले पर्फर्म गर्न भ्याउनु भएको छैन होइन अब सेकेन्ड टाइमको र फर्स्ट टाइमको आफ्नो पर्फर्मेन्सलाई हेर्दाखेरि अडियन्स पार्ट पाउने रेस्पोन्स हुन्छ नि अब अस्ट्रेलियाको नेपाली अडियन्स अथवा अस्ट्रेलियाकै अडियन्स चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई
पहिलोचोटि मेलबर्नमा हामीले चाहिँ कार्यक्रम गर्यौँ तर त्योभन्दा अगाडि कहाँ थियौँ
एडिलेड गरेर यहाँको
आउँदाखेरि चाहिँ एउटा एडिलेडमा पनि फेस्टिभल थियो
नेपाल फेस्टिभल
अनि त्यो देख्दाखेरि चाहिँ कस्तो हुन्छ नि जस हामीले जस्तो अडियन्स चाहेको हो हामीले चाहिँ जसरी चाहिँ नेपाली म्युजिकलाई चाहिँ अस्ट्रेलियामा चाहिँ पुर्याउनु खोजेको हो त्यो इन्भाइरोमेन्ट चाहिँ हामी मजाले पायौँ
हुन त जुन पनि अन्तर्वार्तामा तपाईँहरूलाई यो आउने नै प्रश्न हो मान्छेहरूलाई अब गीत भनिसकेपछि अब सिङ्गर हुन्छ होइन अब त्यहाँ एउटा गीत शब्द हुन्छ भन्ने हुन्छ नि होइन त्यही पनि यति धेरै अडियन्स तपाईँहरूले यति लोकप्रियता कमाइसक्नु भएको छ त्यो आवश्यकता कहिले अनुभव हुन्छ कि हुँदैन अथवा त्यो भविष्यमा पनि कुनै समयमा हुन्छ नि राख्यो भने अलिकति अझै कुटुम्बको डिफ्रेन्ट फर्ममा आइन्छ कि भन्ने सोच चाहिँ छ कि छैन
हामीले नगरेको चाहिँ होइन कुटुम्ब आफैले चाहिँ गीत गाउने गरेका छैन होइन हामीले सुरु नै ब्यान्ड बनाउँदाखेरि चाहिँ हामीले आफूलाई भन्दा पनि बाजालाई प्रमोट गर्न चाहिँ बनाएको ब्यान्ड हो यो होइन जुन नेपाली बाजा चाहिँ अब चाहिँ विश्वभर घन्किनुपर्छ सबैसँग चाहिँ कसो भने कोलाबरेट गरिनुपर्छ यसको चाहिँ लिमिटेसन चाहिँ खालि बाजामा मात्र होइन यो चाहिँ बजाउने मान्छेमा चाहिँ भर पर्छ होइन यसलाई चाहिँ कसरी लाने के गर्ने भन्ने हिसाबले हामीले बुझेको भएर चाहिँ सकेसम्म गीत नगाउने अनि गाउने नै भयो भने चाहिँ हामीले अरू आर्टिस्टहरूसँग चाहिँ कोलाबरेट गरेर चाहिँ गर्ने गरेका छौँ सुरुमा हामीले फर्स्ट कन्सर्टदेखि नै हामीले कोलाबरेसन चाहिँ गरेका छौँ जस्तै त्यति बेला हामीसँग जापानिज सिङ्गर हुनुहुन्थ्यो जसले चाहिँ नेपाली गीत गाउनुहुन्छ होइन उहाँ मिका सुन्दरी भन्ने हो हाम्रो फर्स्ट कन्सर्ट 2004 नै उहाँसँग चाहिँ हामीले काम गर्न पायौँ र त्यति बेला चाहिँ एउटा देखाउन खोजेका चाहिँ के थियो भनेदेखि विदेशी मान्छेले नेपाली म्युजिकलाई यत्रो माया गरेर चाहिँ गाइरहेछ भनेदेखि हामी नेपाली भएर चाहिँ किन नगर्नु त होइन उहाँले फेरि नेपाली मात्र होइन उहाँले चाहिँ कसो नेवारी गीत पनि गाउनुहुन्छ होइन अनि एउटा पोइन्टमा यस्तो आयो कि उहाँले मैथिली पनि गाउनुभयो अनि के हरेक प्रकारको भाषामा चाहिँ उहाँले चाहिँ गीत गाउनुभयो कि उहाँको प्रयास होइन त्यो खाले चाहिँ एउटा लगाव देखेर चाहिँ हामीले पनि धेरै कुराहरू चाहिँ सिक्न पायौँ कि.
अब त्यही अब अलिकति त्यो कोल्याब त तपाईँहरूले अब गर्नुभएको छ होइन, अब त्यसमा चाहिँ अब इन्टरनेसनल म्युजिक आर्टिस्टहरूसँग गर्नुभएको छ होइन, तर अब अस्ट्रेलियामा चाहिँ अब तीन पटक भयो, कुनै सम्भावना अथवा पहिले पनि केही कुराहरू त्यस्तो कोलाबोरेसनको केही भएको थियो?
पहिला अस्ट्रेलियन म्युजिसियनसँग त भएन, तर अस्ट्रेलियन बाजासँग जस्तै डिजुरिडोसँग चाहिँ हामीले काठमाडौँमै पनि धेरै कार्यक्रमहरू गरेका छौँ. अनि एक दुई पटक चाहिँ पर्थमा पनि ट्राई गर्ने गरे होइन,
ट्राई चाहिँ गरेँ फेस्टिभलमा, तर उहाँसँग एक्ज्याक्ट त्यो कोल्याब चाहिँ गर्न पाइनँ. सो मेबी फ्युचरमा भेरी पोसिबल.
त्यही मैले अलिकति अस्ट्रेलियाको पनि तपाईँहरूले अब नेपालको परम्परागत जुन वाद्यवादनहरू रहेको छ त्यो तिनीहरूलाई चाहिँ प्रमोट गर्ने जुन उद्देश्य राख्नुभएको छ अथवा अभियान रहेको छ, अब त्यसमा अब अस्ट्रेलियाको परम्परागत वाद्यवादनको बारेमा एउटा डिजिटोको कुरा गरिहाल्नुभयो होइन, ब्यान्डभित्रै पनि त्यसको बारेमा अलिकति एक्सप्लोर भएको छ कि कसरी गर्ने भनेर.
यो इन्स्ट्रुमेन्ट बजाउनु चाहिँ त्यति गाह्रो हुँदैन होइन, किनभने त्यो मेथड चाहिँ एउटै हुन आउँछ. जस्तै हाम्रोमा चाहिँ जुन त्यो अब पोङ्गाहरू बजाइन्छ, जुन एउटा अब तपाईँको त्यो फुकेर बजाइन्छ, त्यो पनि अलिकति टेक्निक चेन्ज गर्यो भने चाहिँ डिजुरिडो पनि बज्छ होइन. र हामीले चाहिँ अरू साथीहरू पनि बजाएको देखाएको थियौँ, एकजना दाई त सलिल सुवेदी दाई त अस्ट्रेलियाबाट तपाईँको डिजुरिडोमा धेरै माथिसम्म चाहिँ उहाँले स्टडी गरेर चाहिँ नेपाल फर्किनु भएको एकजना आर्टिस्ट हो कि, र उहाँसँग भेट्न पाउँदाखेरि चाहिँ उहाँले जुन डिजुरिडोबाट चाहिँ स्टोरी टेलिङ गर्नुहुन्थ्यो त्यो चाहिँ एकदमै त्यो त्यस्तो चाहिँ अरू कसैले गरेको पनि देखाएको छुइनँ कि होइन. र अर्को एउटा चाहिँ कस्तो भन्दाखेरि जस्तै त्यो त एक प्रकारको मात्र बाजा भयो, हाम्रो कोलाबोरेसन चाहिँ कस्तो हुन्छ भनेदेखि खालि म्युजिकली मात्र कोलाबोरेसन होइन, एउटा चाहिँ आत्मीयता पनि गाँसियोस् भन्ने हिसाबले हामीले अहिलेसम्म चाहिँ काठमाडौँमा कोही अस्ट्रेलियन म्युजिसियनहरूसँग चाहिँ हामी कोलाबोरेट गर्न पाएका छैनौँ क्या. त्यो बाहेक अरू बेला चाहिँ जस्तै अरू आर्टिस्टहरूसँग त गरेका छौँ होइन, जस्तै नेपाल आउँदाखेरि घुम्दाखेरि यताउति चाहिँ हामी सकेसम्म उहाँहरूसँग चाहिँ कोलाबोरेट गर्छौँ. यहाँ आउनुभन्दा अगाडि पनि हामीले चाहिँ दुईजना अमेरिकन आर्टिस्टहरू चाहिँ तपाईँको चाहिँ काठमाडौँमै बसिराख्नु भएको थियो कि, उहाँहरूसँग चाहिँ गरेका थियौँ. त्योभन्दा अगाडि कोसँग जापानिज आर्टिस्टहरूसँग गऱ्यौँ होइन, उहाँहरू पनि काठमाडौँ नै आउनु भएको थियो. अनि त्यसपछि हामी उहाँसँग चाहिँ एउटा बन्डिङ भइसकेपछि फेरि हामी चाहिँ जापानमा पनि गरेका थियौँ. पछि त हामीले एउटा एल्बमै चाहिँ पनि गऱ्यौँ जापानिज आर्टिस्टसँग.
तपाईँहरू त एआई सङ कन्टेस्टमा पनि जानुभएको थियो, पठाउनु भएको थियो के अरे होइन,
त्यो चाहिँ एकजना भाइ अमेरिकामा हुनुहुँदो रहेछ, उहाँले चाहिँ ट्विटर मार्फत ट्याग गर्नुभएको थियो अनि उहाँले गर्नुभएको. उहाँ चाहिँ के स्टडी त्यही बारे विषयमा स्टडी गर्ने म्युजिसियन नै हुनुहुँदो रहेछ, समथिङ भट्टराई, आम सरी आम फरगट हिज नेम. उहाँले चाहिँ त्यसलाई चाहिँ हामी र एउटा अर्को ब्यान्ड थियो न्युयोर्क बेस्ड मेटल ब्यान्ड थियो नेपाली नै, सो दुईटाको चाहिँ उहाँले बनाएर इन्क्लुड गराउनु भएको के अरे त्यसमा, विच इज अभियसली एउटा प्लेटफर्म हो नि त्यो पनि
हो नि. अलिकति अरुणजीसँग ब्यान्डको बारेमा कुरा गरौँ. हुन त मैले पहिला नै पनि भनेको थिएँ अब कुटुम्बलाई नचिन्ने को छ, कुटुम्बको बारेमा थाहा नहुने को छ भनेर, तर अलिकति अब यसको फर्मेसनको अलिकति एक्ज्याक्ट डेटको कुरा गर्दाखेरि 2004 भयो त्यो स्टार्ट. कसरी भयो, पवित्रजीको घरबाट भएको भन्ने?
मेरो चाहिँ सानो एउटा चिया पसल छ होइन, अनि साथीहरू चाहिँ कसो नि अब टाइम पास गर्ने अब केही गरौँ भन्ने, अब त्यो बेला त तपाईँको कसो इन्टरनेटहरू थिएन होइन, केही गरौँ भन्ने थियो, फेरि इन्टरनेट मात्र होइन बत्ती पनि थिएन कि होइन, भनेपछि एटलिस्ट केही त गरौँ भन्ने एउटा चाहिँ एक्टिभिटिजले चाहिँ इनिसिएट भएको यो काम हो
कि. लोड सेडिङ धेरै हुने समयमा कस्तो
त्यो पनि होइन, अनि हामीले चाहिँ खास कसो नि कुटुम्ब बन्नुभन्दा अगाडि चाहिँ हामी अर्गनाइजर्सहरू
इभेन्ट
अर्गनाइज गर्छौँ, र पाटन म्युजियममा हामीले चाहिँ यस्तै म्युजिकल इभेन्टहरू चाहिँ गर्थ्यौँ. गर्दाखेरि चाहिँ विभिन्न आर्टिस्टहरूलाई चाहिँ हामीले बोलाएर पर्फर्म गराउँथ्यौँ. हामी चाहिँ गाउँ गाउँ एक टोल टोल घुमेर चाहिँ कसो भने टिकटहरू बेच्ने, फ्लायर्सहरू तास्ने होइन, हरेक महिना चाहिँ हामी हरेक एम्बेसी चाहिँ वर्ल्ड टुर गर्थ्यौँ क्या. भन्नाले चाहिँ काठमाडौँ बसेर हामी वर्ल्ड टुर गर्थ्यौँ, एम्बेसीमा चाहिँ हामी चिठी पुऱ्याउन जान्थ्यौँ क्या, मतलब इन्भिटेसन्सहरू यताउति होइन, अनि त्यसो चाहिँ हाम्रो चाहिँ हरेक महिना वर्ल्ड टुरै हुन्थ्यो कि. र त्यसमा चाहिँ हामीले के भन्ने गरेका थियौँ भनेदेखि नेपाली बाजा पनि बजाउँ होइन, नेपाली लोकगीतहरू पनि बजाउँ भन्दाखेरि अलिअलि बजिन्थ्यो, तर ल पछि गएर चाहिँ हामी के फिल गऱ्यौँ भने अब अरूलाई धेरै पुस गर्नु सक्दा हामीलाई अलिअलि पनि बजाउन आउँथ्यो होइन अनि बजाउन त भनेर चाहिँ 2004 त्यो एन्टायर सिरिजको 2 वर्षको सिरिज थियो हामीले 24 कन्सर्ट गऱ्यौँ अनि त्यो दौरानमा चाहिँ हामीले इभन जापानिज ब्यान्डलाई पनि हामीले चाहिँ बोलाएर पर्फर्म गर्न लगाएको थियौँ उहाँहरू चाहिँ आउनुभएको थियो नि काठमाडौँ नै अनि त्यो ठाउँ त्यो इन्भाइरोमेन्ट देखिसकेपछि चाहिँ हामी पनि बजाउने भनेर चाहिँ उहाँ आफैले चाहिँ अप्रोच गर्नुभयो
क्या
होइन अझै कतिवटा लजिस्टिक एक्सपेन्सेस त उहाँ आफैले तिर्नुभयो क्या भनेपछि एउटा चाहिँ कसो भने म्युजिसियनहरूले चाहिँ त्यो इन्भाइरोमेन्ट पाउनुको लागि चाहिँ कति ठाउँमा त कसो भने आफैले पनि पे गर्दो रहेछ भन्ने कुरा पनि थाहा पायौँ कि होइन र हाम्रोमा पनि त्यो खालि चाहिँ डेभलपमेन्ट सुरु भयो कि अनि हामी पनि पाटन म्युजियम भनेको कुनै एउटा चान्सुने भेन्यू होइन होइन त्यो हिस्ट्री भएको त्यस्तो इन्भाइरोमेन्ट भएको ठाउँ चाहिँ धेरै बिरलै पाइन्छ कि अनि हामीले पनि त्यहाँ बजाउँदाखेरि चाहिँ जुन एउटा चाहिँ सिम्पल म्युजिकबाट बज्दाखेरि पनि त्यो इन्भाइरोमेन्ट सबै मिल्दाखेरि चाहिँ त्यसको के भन्छ त्यो
इन्ट्रेस्ट कसरी जाग्यो अनि म्यानेजरको रूपमा अब यो ग्रुपलाई हुन्छ नि सबै लिडर होइन
हाम्रो खास पहिल्यैदेखि साथीहरू नै हो जसरी उहाँहरूले शुक्रबार भन्ने त्यो इभेन्ट गर्नुहुन्थ्यो म रेगुलर भिजिटरै हो त्यहाँ साथीहरूकै सर्कल भएको हुनाले अभियसली गिटार बजाउँदा बजाउँदा दिकलाएर छोडि पनि पछि अनि जब उनीहरूले यो इन्स्ट्रुमेन्टल नेपाली ब्यान्ड यसरी नेपाली बाजाहरू बज्दैछ भन्ने कुरा सुन्दाखेरि चाहिँ ओभर एक्साइटेडै भएको थियो म र जुन चाहिँ तरिकाले उहाँहरूले त्यो प्रस्तुत गर्नुभयो त्यो फर्स्ट सो म हेर्दाखेरि मलाई चाहिँ त्यो पुरानो रेडियोमा जुन चाहिँ हामीले सुनेको गीतहरू यो फुल इन्स्ट्रुमेन्टल यसरी र विभिन्न इन्स्ट्रुमेन्ट किनभने जस्तै सारङ्गी तपाईँले त्यतिखेर सुन्ने हो भने कि गाइनेहरूले कुनै कतै बजाइरहेको मात्र हुन्थ्यो धिमे जात्रामा मात्र बजिरहेको हुन्थ्यो टुङ्नामाथि हिमालतिर मात्र बजिरहेको हुन्थ्यो त्यो सबैलाई एकै ठाउँमा ल्याएर बज्दाखेरि जुन चाहिँ त्यो साउन्ड निस्केको थियो त्यो त्यो मेरो लागि पनि नयाँ थियो र विच वाज एकदम इम्प्रेसिभै थियो अनि अब त्यसपछि सँगसँगै हिँड्दै अब त्यो साथीभाइहरूको त्यतिखेर काम नहुने बेलामा अब त्यो बेसिक उनै हुन्थ्यो यताउति भइरहेको पछि अर्को हाम्रो दुईजना साथीहरू हुनुहुन्थ्यो र उहाँहरू भूषण र नयनतारा भन्ने उहाँहरूले चाहिँ एउटा सेप दिनुपर्छ जुनले चाहिँ ब्यान्डलाई पुस गर्नुपर्छ भन्दाखेरि उनीहरू दुईजना चाहिँ पिआरमा बस्यो पिआर र म्यानेजिङ म चाहिँ टेक्निकली हेर्थेँ सो उहाँहरूले छोडेपछि चाहिँ सबै हामी सबैले मिलेर गर्छौँ मैले मात्र होइन
पहिला समय थिएन र ल त गरौँ भन्ने हिसाबले अब अहिले त समयको कमी होला किनभने सबैजना आफआफ्नै अर्कै व्यवसाय पनि छ होइन अब कोही म्युजिकल टिचर हुनुहुन्छ होइन पसल छ अनि यस्तो हुँदाखेरि चाहिँ अब कुटुम्बको लागि मात्र भनेर त जतिखेर पनि डेडिकेटेड र त्यो टाइम म्यानेज गर्न त्यो समस्या सबै टिमलाई सँगै ल्याउनलाई चाहिँ कतिको समस्या हुन्छ
त्यो होइन हाम्रो त्यो प्र्याक्टिस एउटा के छ भने एउटा टाइम हुन्छ जुन चाहिँ विकली एउटा प्र्याक्टिस बस्ने अथवा के हुने नयाँ म्युजिक क्रिएट गर्यो भने कामहरू गरेर आउँछौँ अब पर्फर्मेन्सको बारेमा त अब भोलि कार्यक्रम छ भने अब त्यस्तो इन्स्टेन्ट पनि आउँदैन जस्ट इन केस भोलि है भन्यो भने सबैजना रेडी भइहाल्छ त्यो त्यो इस्यु चाहिँ छैन बट देन स्टिल अहिले पहिलाको भन्दा अलिकति टाइम कन्स्ट्रेन्ट चाहिँ छ बट अब सबैजनामा
भन्ने हो भनेदेखि त सुरुमा सुरु गर्दाखेरि चाहिँ टाइम कन्स्ट्रेन्ट थियो उसलाई त्यति थाहा छैन सुरुमा चाहिँ कसो भने ब्यान्ड बनाउने बेला चाहिँ हामीसँग सबैजना भेट्ने एउटा कसो भने फ्री टु फ्री थियो तर सबै एकैचोटि भेट्ने चाहिँ टाइम थिएन कि भनेपछि अनि अब राजु तपाईँको चाहिँ 8:30 स्कुल गइहाल्नु पर्ने थियो पढाउन भनेपछि हामीसँग मर्निङ टाइम मात्र थियो कि
6 to 8
बिहानहरू अनि त्यति बेला अब कतिको त तपाईँको भेहिकल पनि थिएन होइन राजुहरू चाहिँ कृतिपुरदेखि तपाईँको चाहिँ 2 बस चेन्ज गरेर आउँथ्यो कि होइन भनेपछि 5:30 निस्किन्थ्यो उनीहरू 6 उनीहरू त्यहाँ पुगिसक्थ्यो होइन अनि हामी पनि अब जिन्दगी कहिले पनि बिहान नउठाएरहरू त्यो गर्ने भनिसकेपछि हुन्छ नि बिहान 6 to 8 चाहिँ हामी आएर प्र्याक्टिसमा बस्थ्यौँ
हामीलाई
पनि खास कस्तो हुन्छ साउन्ड कस्तो आउँछ भन्ने कुरा हामीलाई क्लु नै थिएन कि इभन हाम्रो त अब त्यो टुङ्ना बजाउने अरुणले चाहिँ त्यो टुङ्ना पनि हाम्रो चाहिँ कसरी साथीको एउटा वालमा झुन्डिरहेको टुङ्ना हो क्या त्यो त्यो सो पिस होइन कसरी ट्युनिङ गर्छ भन्ने पनि हामीलाई आइडिया थिएन होइन अनि त्यसपछि त्यसलाई चाहिँ एउटा त्यो मादल बनाउने ठाउँमा लगेर त्यो पुरानो छाला चेन्ज निकालेर त्यसलाई चाहिँ फेरि नयाँ बनाएर अनि ट्युनिङ पनि तपाईँको सारिङ्गीको स्टाइलले ट्युनिङ गरेर अनि त्यसपछि बजाउन थाल्यो, कस्तो बज्छ के बज्छ केही आइडिया थिएन होइन. अनि त्यसपछि जब हामीले चाहिँ फर्स्ट तपाईँको चाहिँ रेकर्डिङमा गयौँ स्टुडियोमा होइन, तपाईँको चाहिँ प्लग इन गरेर कहिले पनि बजाएको थिएन हामीले, स्टुडियोमा गएर चाहिँ तपाईँको चाहिँ त्यो आवाज सुनिसकेपछि भयङ्कर मिठो लाग्न थाल्यो है. अनि त्यो हामी आफैलाई नै कसो नि मन पर्यो के, खास त्यो साउन्डले हामीलाई चाहिँ कसो नि क्याप्चर गरे के. अनि त्यसपछि ओहो यो चिज त अरूलाई पनि सुनाउनु पर्छ होइन भन्ने कुरा चाहिँ त्यो एकदमै मोटिभेट भयो.
त्यतिखेर लागेको थियो अब यतिसम्म चाहिँ चर्चित भइएला है यो कुराले भनेर.
चर्चित त हामी अहिलेसम्म पनि फिल गर्दैनौँ होइन, जुन जुन हामीले चाहिँ उद्देश्य बोकेका छौँ त्यो उद्देश्यसम्म चाहिँ हामी पुगेकै छैनौँ क्या. र एउटा चाहिँ हामीले नेपालमा चाहिँ के भन्ने गरेका थियौँ, पहिला देश अनि त्यसपछि विदेश होइन. हामीले नेपाल टुर नगरिकन चाहिँ विदेश हामी जाँदै नजाने अथवा चाहिँ इनिसिएटिभ नलिने भन्ने चाहिँ हाम्रो कोसिस थियो क्या. र फर्चुनेटली हामीले दुईचोटि नेपाल टुर गर्न पाइयो होइन, त्यो पनि तपाईँको मेचीदेखि महाकालीसम्म तपाईँको चाहिँ एन्टायर सिरिजमा चाहिँ दुईचोटि गर्न पायौँ. एकचोटि चाहिँ विविधताको उत्सव भनेर चाहिँ गऱ्यौँ तपाईँको चाहिँ डरेलधुरादेखि तपाईँको फिदिमसम्म होइन. त्यो पनि कस्तो थियो भनेदेखि त्यति बेला चाहिँ कुटुम्ब मात्र पनि होइन, कुटुम्बसँग चाहिँ तपाईँको मेथली म्युजिकको आर्टिस्टहरू होइन. हामी चाहिँ ढुलीखेलमा एक महिना बसेर तपाईँको चाहिँ विभिन्न ठाउँको म्युजिसियनहरूलाई चाहिँ बोलाएर उहाँहरूसँग चाहिँ म्युजिक हामीले चाहिँ रिसर्च गरेर निकालेर उहाँहरूलाई पनि त्यहीँ राखेर अनि मेथली म्युजिक हाम्रो अब काठमाडौँको अब हाम्रो त्यो मिक्स गरेर चाहिँ हामी डरेलधुरादेखि तपाईँको चाहिँ सँगै बजाउँदै तपाईँको चाहिँ फिल्मसँग गएको थियौँ कि. त्यसरी चाहिँ मैले टुर गरेको थिएँ.
भनेपछि नेपालको सकेपछि अनि विदेश सुरु भयो, विदेशमा चाहिँ कतिको भयो?
विदेशमा पनि त्यो हामीले चाहिँ सुरुमा चाहिँ आलिस फोर्सेस मार्फत चाहिँ प्लानेट नेपाल भनेर चाहिँ फेस्टिभल गरेका थियौँ होइन. त्यो फेस्टिभल पनि तपाईँको चाहिँ फ्रेन्च गभर्मेन्टबाट नै इनिसिएटेड हो जुन चाहिँ नेपालको लागि चाहिँ फन्डेड हो. सुरुमा तपाईँको चाहिँ पाटनमा फेस्टिभल भएको थियो 3 दिनको, त्यो चाहिँ क्लाइमेट चेन्ज सम्बन्धी फेस्टिभल हो. अनि फ्रेन्च आर्टिस्टहरू पनि आउनु भएको थियो. तपाईँको चाहिँ 3 दिन चाहिँ भयङ्करै तपाईँको चाहिँ पाटन म्युजियम त्यो चाहिँ म्यासिभ तपाईँको चाहिँ फेस्टिभल भएको थियो. अनि त्यसको सेकेन्ड पार्ट चाहिँ अनि पेरिसमा भएको थियो. पेरिसमा पनि हामीले त्यही फेस्टिभल लिएर चाहिँ विभिन्न फ्रान्स
भनेपछि फर्स्ट तपाईँहरूको इन्टरनेसनल पर्फर्मेन्स भनेको पेरिसमा
होइन, अन्तर्राष्ट्रिय भन्ने त भारत पर्छ होला. तर अब अभियसली भिसा लगाएर जाने ठाउँ चाहिँ
होइन, हरेक ठाउँको चाहिँ हामीलाई हामी चाहिँ विभिन्न तरिकाले चाहिँ एक्सपिरियन्स ग्यादर गर्दै गएको हो. तपाईँको उसले भने जस्तै भारतको केसमा चाहिँ अब हामी फर्स्ट टाइम हामी चाहिँ इन्डिया जाँदैछौँ, त्यो पनि त्यहाँको चाहिँ एउटा युथ ग्रुपले चाहिँ फ्रिडम कन्सर्ट भनेर चाहिँ तपाईँको अगस्त 15 लागि चाहिँ
इन्डिपेन्डेन्स डेमा इन्डिया
होइन त्यहाँनिर पर्फर्म गर्दाखेरिको जुन त्यो च्यालेन्जेस
थियो फ्रिडम म्युजिक जुन हामी सुन्न पाउँछौँ त्यो त्यतिखेर पर्फर्म गरेको
बङ्गलादेशको लागि.
त्यति बेला जस्तै अरू ब्यान्डहरू थियो हामीभन्दा अगाडि तपाईँको चाहिँ रक ब्यान्ड बजाइरहेको थियो त्यहाँको एकदमै पपुलर ब्यान्ड होइन. त्यसपछि अब हामी गइसकेपछि अब एउटा चाहिँ डाउट हुन्छ नि, हामी इन्स्ट्रुमेन्टल ब्यान्ड त्यो पनि इन्डियामा होइन कस्तो एक्सपिरियन्स हुन्छ भन्ने हामीले त क्लु नै थियो.
इन्स्ट्रुमेन्टहरू पनि अलमोस्ट सिमिलर जस्तो हुने
होइन, रक ब्यान्डको जुन चाहिँ ड्रम गिटार लाउडनेस हुन्छ नि त्यसपछि पर्फर्म गर्ने कुटुम्ब हाम्रो साउन्डै एम्प्लिफाई हुँदैन, माइक्रोफोनहरू हुनुपर्छ, अब त्यसले पनि पुस गर्नु पर्छ अब त्यो त्यो रक ब्यान्ड जतिको लाउड हुनुलाई, त्यो त्यो निकै च्यालेन्ज थियो. त्यो तर
बजाइसकेपछि जुन तपाईँको चाहिँ अडियन्सबाट सपोर्ट त्यो हुन्छ नि, इभन द म्युजिसियन्सले चाहिँ एकदमै त्यो तपाईँको चाहिँ के गर्दैछ भन्ने हिसाबले चाहिँ हामीलाई चाहिँ नियालिरहेको थियो कि. अनि सो सकिसकेपछि चाहिँ हामी चाहिँ संसारको चाहिँ अब कसो भने त्यो पुणेमा त्यो बजाइसकेपछि इन्डिया जस्तो ठाउँमा बजाइसकेपछि अब चाहिँ जुनै पनि देशमा गएर चाहिँ गर्न सकिन्छ है भन्ने एउटा चाहिँ कन्फिडेन्स चाहिँ बिल्डअप भयो.
अनि अब तपाईँहरूले एउटा गरेको भिजिट नेपालको समयमा 400 जति आर्टिस्टहरूलाई म्युजिक आर्टिस्टहरूलाई चाहिँ एकै ठाउँमा भेला गरेर एउटा पर्फर्मेन्स थियो होइन, कस्तो भयो त्यो सुरुमा अब म्यानेजरबाटै स्टार्ट गरौँ
होइन यो अब जस्तै हाम्रो पवितले पनि जुन चाहिँ त्यो त्यो हामीलाई त्यो अफर आउन साथ के भयो भने हामीले मात्र बजाउनु त त्यो रेगुलर गरिरहेको काम हो र हामीले पनि यस्तो च्यालेन्जेसहरू अलिकति लिनै खोज्छौँ किनभने त्यो एउटा एपिक पार्ट पनि कोही कोही बेला भइहाल्ला नि भने अभियसली त्यो एउटा एपिक पार्टै थियो र त्यो हाम्रो धिमे बजाउने भाइ बहिनीहरूलाई जुन चाहिँ पवितले यताबाट कुरा गरेर जस्तै बाँसुरी बजाउनेलाई रुबिनले किरणले सारङ्गी बजाउने ग्रुपहरूलाई त्यसरी नै सबैजना भेला गरेर गरेको हो हाम्रो लागि त त्यो एउटा
कुनै विद्यालयमा सङ्गीत नै सिक्ने विद्यार्थीहरूलाई ल्याइएको थियो कि कस्तो
विद्यालयमा पढ्नेहरू पनि थियो अब त्यो टोल टोलमा बजाउने भाइ बहिनीहरू पनि थियो सबैजनालाई कसरी हुन्छ हामीलाई बजाउने मान्छे चाहिएको थियो र त्यसलाई चाहिँ अब सिकाउनलाई
जस्तै त गाह्रो भयो होला नि त होइन
यसमा चाहिँ राम्रो चाहिँ के भयो भनेदेखि हामीले जुन प्लेइङ फर हेरिटेज भनेर चाहिँ हामीले चाहिँ विभिन्न गाउँहरूमा चाहिँ बजाएको थियौँ नि त तपाईँको चाहिँ अलमोस्ट हामीले चाहिँ
प्लेइङ फर
हेरिटेज अराउन्ड 68 भेन्युज काठमाडौँमा मात्रै तपाईँको चाहिँ 48 भेन्यु अनि त्यसपछि काठमाडौँभन्दा बाहिर चाहिँ अरू अर्को 10-15 चाहिँ भेन्यु त्यसरी गर्दाखेरि चाहिँ हाम्रो मेथड चाहिँ के थियो भनेदेखि कम्युनिटीसँग काम गर्ने तर इन केस कुटुम्बसँग चाहिँ कोलाबरेट गर्ने हो भने चाहिँ तपाईँको ट्रेडिसनल भाषामा चाहिँ कोलाबरेट गर्न पाइन्छ भनेर चाहिँ हामीले त्यसरी चाहिँ कोलाबरेसन पनि काम गरेका थियौँ अनि त्यही लेभलको चाहिँ तपाईँको कोलाबरेसन ठाउँ ठाउँमा चाहिँ गरेको भएको भएर हामीलाई चाहिँ कसो भने त्यो तुरुन्तै तपाईँको चाहिँ त्यो म्युजिसियन पाउनलाई पनि गाह्रो भएन अनि अलिअलि म्युजिक उहाँहरूले बजाइरहेको थियो कुटुम्बको पनि बजाइरहेको थियो अनि एउटा चाहिँ कसो भने अहिले चाहिँ तपाईँको नै वर्क स्मार्ट भन्छ नि त होइन हामीले चाहिँ प्री रेकर्ड गरेर उहाँहरूलाई चाहिँ ल यो गीत सुन्नु भनेर चाहिँ हामीले दिएर उहाँहरूले चाहिँ त्यसैमा प्र्याक्टिस गरेर अन्त गर्दाखेरि चाहिँ अनि जस तरिका मिल्यो
ए त्यही त अब त्यो उनीहरू त प्रायः यङ जेनेरेसन नै थियो होइन अब तपाईँहरूले पनि अलिकति यङ जेनेरेसनलाई नै यो नेपाली सांस्कृतिक परम्परागत बाजागाजाहरूको त्यो चिनारी नघटोस् अब अथवा उनीहरूले बुझिराखुन् थाहा पाइराखुन् भन्ने नै तपाईँहरूको उद्देश्य होइन कस्तो कस्तो छ यङ जेनेरेसनमा अब हुन्छ नि यो प्रतिको मोह
हुन त किन हामीले जब सुरु गऱ्यौँ नि हामी पनि कसो नि
यङै
थियौँ त्यति बेला पनि हामीले सुनेको त्यो बाजा सुनेर चाहिँ हामीलाई चाहिँ माया जागेको भनौँ न भनिसकेपछि यो बाजा जति अरूलाई चाहिँ सुनाइन्छ त्यसरी नै चाहिँ एउटा चाहिँ मायाप्रीति गाँसिन्छ भन्ने एउटा चाहिँ हामीलाई थट आएको भएर चाहिँ हामीले यो बाजालाई चाहिँ युरोप लानुभन्दा अगाडि तर हामीले चाहिँ अरू बा म्युजियनहरूले चाहिँ हाम्रो अगाडिको सिनियर्सहरूले चाहिँ के गर्नुभयो भने ब्यान्ड बनायो उहाँले नेपालमा बजाउने भन्दा धेरै प्रायोरिटी चाहिँ विदेशमा हुन त उहाँहरूले धेरै फैलाउनु पनि भएको छ होइन जस्तै नेपाललाई चिनाउने तरिका उहाँले हामीलाई सिकाएको हो तर हामीले चाहिँ अर्को मेथड चाहिँ के गर्यो भने यो बाजालाई चाहिँ पहिल्यै लोकली यङ्गर जेनेरेसनमा चाहिँ लानुपर्छ होइन तपाईँको गिटार अरू इन्स्ट्रुमेन्ट्स भनेको नि त्यो चाहिँ एकजनाले बजाएर त्यति पपुलर भयो होइन नि त यसलाई हजारौँ लाखौँ मान्छेले चाहिँ बजाएको भएर त्यो चाहिँ ग्रोथ बढायो हो नि त त्यसरी नै हाम्रो बाजा पनि धेरै मान्छेले बजायो भने चाहिँ यसको चाहिँ नयाँ नयाँ एप्लिकेसनहरू बढ्छ नयाँ तरिकाहरू अप्नाइन्छ भन्ने चाहिँ सोच भएको भएर यसलाई चाहिँ धेरै मान्छेले बजाउनु पर्छ भनेर चाहिँ हामी पुस गर्न थाल्यौँ कि
अब जस्तै तपाईँहरूले हेर्दाखेरि त्यही यङ जेनेरेसनमा हेर्दाखेरि चाहिँ अलिकति ला अब यो बाजा बजाउने मान्छेहरूको चाहिँ कमी हुन्छ कि क्या हो भन्ने जस्तो त्यस्तो कुनै एउटा स्पेसिफिक कुनै त्यस्तो बाजा देख्नु भएको छ
होइन अहिले त त्यस्तो छैन किनभने होइन एउटा हिसाबले हेऱ्यो भने छ तर छैन पनि किनभने एकताका हामीले जस्तै कुटुम्ब सुरुवात हुनेखेर त त्यतिखेर लोप हुने बाजाहरू धेरै थियो हुन त अहिले पनि भइरहेछ होला तर जसरी अहिले आएर काठमाडौँ बेसमा त हेर्दाखेरि हामीले देख्दाखेरि युथ जेनेरेसन इभन केटीहरूले नै बजाउनु हुँदैन भन्थ्यो पहिला पहिला धिमे नेवारी बाजाहरू जुन चाहिँ छ कल्चरमा अहिले केटीहरूले नै बजाउनुहुन्छ होइन भाइ बहिनीहरू सबैले बजाउनुहुन्छ र त्यो जोस र त्यो उहाँहरूले बजाउने त्यो देख्दाखेरि निकै रमाइलो लाग्छ अब काठमाडौँ बाहिर गएर हेऱ्यो भने त्यो पनि होला तर अब त्यसको लागि चाहिँ हामीले बाहिरै जानु पर्यो तर नेपाली बाजालाई माया गर्नेहरू हामीले देख्दाखेरि चाहिँ अहिले निकै इम्प्रुभमेन्ट छ अब त्यो लोप हुँदै गर्ने एउटा इक्जाम्पल चाहिँ जस्तै अरबाजो भन्ने चाहिँ सारङ्गीसँग बजाइने बाजा चाहिँ एउटा लोप हुनै लागेको हो र त्यसलाई चाहिँ तपाईँले अघि भन्नुभएको फ्रिडम भन्ने म्युजिकमा चाहिँ हाम्रो अगाडि बजिरहेको त्यो अरबाज हो, त्यो चाहिँ अब बजाउँदै गएपछि मान्छेले देखेर रिभाइभ हुने हो जस्तो लाग्छ। अब त्यो एक्सटिङ्क्ट फेजमै हो त्यो पनि, तर अब बिस्तारै आउँदैछ, भर्खरको युथहरूले पनि अहिले यो के हो भनेर सोध्छ। अब त्यो भन्दाखेरि अभियसली यसको पनि केही निस्किँदैछ पनि, इम्प्याक्टफुल छ भन्ने कुरा हो।
अब जसै पछि अब अस्ट्रेलियाकै कुरा गरौँ होइन, अब अस्ट्रेलिया मात्र नभनौँ, विदेशमा अब अहिले नेपाल छाडेर विदेश आउने धेरै युवा पुस्ताहरू छन्। अब अस्ट्रेलियामा त अब तपाईँहरूलाई कतिपय थाहा छ होइन, यहाँनिर चाहिँ अब माइग्रेटिङ कम्युनिटीहरूमा चाहिँ नेपालबाट आउनेहरू उच्च संख्यामा रहेका छन् होइन। अब भनेपछि त्यो यङ जेनेरेसन त अब आउँदैछ नि यतातिर,
फर्स्ट जेनेरेसन
अब सेकेन्ड जेनेरेसन पनि हुन थालिसक्यो भनेपछि उनीहरूलाई त्यो नेपाली परम्परागत बाजा गाजा तिनीहरूको पहिचान दिनको लागि, उनीहरूलाई त्यो चिनाउनको लागि संस्कृतिसँग अथवा त्यो मूल्य मान्यता परम्परागत बाजाहरूसँग जोड्नको लागि के गर्न सकिन्छ होला कुनै त्यस्तो?
यसमा यही चिज चाहिँ हामीले नेपालमा चाहिँ स्कुल प्रोजेक्ट गरेर चाहिँ गरिरहेछौँ होइन। नेपालमा चाहिँ तपाईँको अलमोस्ट अहिलेसम्ममा 50-odd जस्तो स्कुल चाहिँ हामी ट्राभल गरिसक्यौँ, स्कुल स्कुलमा गएर चाहिँ पर्फर्म गर्ने, र यहाँ पनि हामीले चाहिँ त्यही गर्न खोजेका छौँ होइन। तर मेलबर्नमा चाहिँ एउटा कम्युनिटी स्कुलमा चाहिँ गऱ्यौँ, अराउन्ड तपाईँको चाहिँ 50 जस्तो सेकेन्ड जेनेरेसन तपाईँको चाहिँ नेपालीहरू थियो, र एकदमै खुसी लाग्यो होइन। हामीलाई चाहिँ त्यति एक्सपिरियन्स थिएन, त्यसरी चाहिँ सबैजना चाहिँ मिलेर चाहिँ आफ्नो बच्चाको फ्युचरको लागि एउटा कल्चरल तपाईँको चाहिँ एजुकेसन होइन, किनभने हामीले त देखाएछौँ नि अरू कन्ट्रीमा, इभन हाम्रो चाहिँ अब कजन्सहरू तपाईँको चाहिँ विदेश बसिहाल्यो, उहाँलाई कतिलाई त बोल्न पनि आउँदैन होइन, लेख्न पनि आउँदैन, अनि नेपाल आयो भने त पाखे नै हुन्छ होइन। तर जुन तरिकाले चाहिँ मेलबर्नमा अरू ठाउँमा पनि छ भन्ने सुन्यौँ होइन, तर जुन हामीले चाहिँ फर्स्ट मेलबर्नमा देखिसकेपछि उहाँले जुन एउटा टिचर राखेर नेपाली लेखाउनेदेखि पढाउनेदेखि अब डान्सदेखि सबै गर्दाखेरि चाहिँ वी आर भेरी कसो नि ह्याप्पी टु सी द्याट ह्यापनिङ के है। अनि त्यहाँ हामीले चाहिँ वर्कसप
त्यही मैले यहीँ सिडनीमै पनि रहेका केही त्यो नेपाली भाषा विद्यालयहरूमा चाहिँ अब यो मादलहरू बजाउन सिकाउने होइन गरेको देखियो होइन। अब फ्युचरमा त्यस्तो कुनै, किनभने तपाईँले अब यो बाजा गाजालाई नेपालीहरू समक्ष नै त पुर्याउने हो, अस्ट्रेलियामा बस्ने पनि नेपाली, यो प्लानिङ छ कि छैन? यो अलिकति इन्टरनेसनल लेभलमा पनि आएर अथवा आफ्नो जसको चाहिँ नेपाली ब्याकग्राउन्ड रहेको छ उनीहरूलाई आएर फेरि त्यो बाजा गाजाप्रति फर्काउने सोच?
फर्काउने भन्दा पनि हामीले अलिकति नयाँ मेथडमा चाहिँ अलिकति जोड दिन खोजेका छौँ होइन। जस्तै मान्छेलाई चाहिँ ए बजा 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 भनेर चाहिँ कसै नै ढक्क लिएर खास कसैले पनि बजाउँदैन, जुन तपाईँको चाहिँ पहिलाको जेनेरेसनले चाहिँ बाजा बजाएन, यो गरेन, आफ्नो ऊ हेरेन भन्ने एउटा चाहिँ धेरै कम्प्लेन गर्थ्यो नि त। तर किन बजाएन त भन्ने क्वेसन चाहिँ कसैले पनि गरेन कि होइन। तपाईँको चाहिँ भनौँ न अब कल्चरल उसमै तपाईँको चाहिँ बाजा बजाउने चाहिँ कम हुँदै गयो, यताउति हुँदै गयो होइन। किन चाहिँ भयो भनेर चाहिँ हाम्रो अगाडिको मान्छेहरूले चाहिँ क्वेसन गर्ने त्यो चलन नै छैन कि, खालि कम्प्लेन मात्रै गर्छ उहाँहरूले, बजाएन मतलब गरेन यो। अनि हामी पनि अब त्यही पाथबाट चाहिँ भएको मतलब गुज्रेको भएर चाहिँ हामी चाहिँ कम्प्लेन होइन, यसलाई चाहिँ कसरी डिरेक्सन देखाउनुपर्छ होइन। जसरी तपाईँको चाहिँ अरू म्युजिकहरू चाहिँ तपाईँको स्ट्यान्डर्ड एउटा देखिन्छ नि त बजाउँदाखेरि पनि, एउटा चाहिँ एउटा चाहिँ कन्फिडेन्सका साथ बजाइन्छ, जुन एउटा चाहिँ देखाइन्छ तपाईँको लाइट्सदेखि, साउन्डदेखि, स्टेजदेखि होइन। यही मेथड चाहिँ हामी यो बाजा पर्फर्म गर्नको लागि पनि हामी अप्नाउने भनेर चाहिँ हामीले प्रायोरिटी नै पर्फर्मेन्समा दियौँ होइन। भुइँमा बसेर नबजाउने, तपाईँको चाहिँ अलिकति अगाडि बसेर अझै सक्सबे उठेर होइन भनेर त्यो प्रेजेन्टेसनमा चाहिँ दिँदाखेरि चाहिँ त्यसले धेरै काम गर्यो कि होइन। अनि यसलाई यो बाजालाई हामीले बाँधेनौँ होइन। जुन पहिलाको जेनेरेसनले चाहिँ यो अब जस्तै बाजाहरू तपाईँको खालि जात्रामा मात्र बजाउनुपर्छ, कति ठाउँमा त हाँसेर बजाउनु हुँदैन भन्छ, कति ठाउँमा नाचेर बजाउनु हुँदैन भन्छ, जस्तै रेस्ट्रिक्सन धेरै थियो नि त। अनि त्यसपछि तपाईँको केटीहरूले बजाउनु हुँदैन भन्छ, जब केटीहरूले बजाउँदैन त्यहाँ केटाहरू आउँदै आउँदैन होइन। अनि भनेपछि तपाईँको त्यो चेन्जेस आउनु थाल्यो, तपाईँको चाहिँ अब धिमे बजाउनेमा तपाईँको भक्तपुरको इन्दिरा लक्ष्मी सिउ, सी इज द फर्स्ट धिमे प्लेयर उसमा होइन। र उनलाई इनिसिएट गरिदिएको पनि धिमेमा पिएचडी गर्ने जर्मनको ग्रेग वाग्नर, होइन, उहाँले चाहिँ थिमेमा, जर्मनको प्रोफेसरले चाहिँ थिमेमा चाहिँ तपाईँको रिसर्च गरेर पिएचडी गरेको होइन, उहाँले नै तपाईँको चाहिँ केयु म्युजिक डिपार्टमेन्ट पनि इस्टाब्लिस गर्नुभयो, जहाँ चाहिँ तपाईँको एन्ड म्युजिकहरू पढाइन्छ। भनेपछि त्यो खाली चिजहरू चाहिँ उहाँले चाहिँ उहाँहरूले चाहिँ देखाइदिनु भयो होइन। र हाम्रो एउटा नराम्रो बानी चाहिँ विदेशीहरूले गरेपछि मात्रै त्यसलाई चाहिँ
फलो
गर्ने अथवा चाहिँ उल्ट गर्ने एउटा चलन छ नि त। र त्यही तरिकाले जस्तै यहाँ पनि हामीले देखेको चाहिँ अहिले त धेरै म्युजिसियन भइसकेको छ यहाँ पनि होइन, अलिकति बाजाहरू भित्र आएर त्यसलाई चाहिँ एउटा यो खालि नेपालीहरूमा मात्रै सीमित नगरिकन होइन जो जोलाई चाहिँ सिक्न मन लाग्छ एज अ म्युजिक भनेर चाहिँ त्यसलाई चाहिँ कम्युनिटी बेसमा चाहिँ हामीले अगाडि बढायो भने त्यसले चाहिँ धेरै ठुलो रोल खेल्छ जस्तो लाग्छ।
अब त्यही अब पर्सि इभेन्टबाट एक्सपेक्टेसन अब यहाँको अडियन्सबाट कस्तो राख्नु भएको छ?
हामीले खास यो एक्सपेक्टेसन चाहिँ हामीले अलिक कमै गर्छौँ जहाँ पनि हाम्रो पुरानो एक्सपिरियन्सबाट, किनभने एक्सपेक्ट गरेर हामीले एक्सपेक्टेसन जस्तो नपाएको पनि छौँ र एक्सपेक्टेसन भन्दा बढी भएको पनि छ, त्यसैले एक्सपेक्टेसन चाहिँ हाम्रो त्यस्तो छैन। तर अभियसली एउटा राम्रो क्राउड जुन चाहिँ म्युजिक सुन्ने क्राउड चाहिँ
यो नयाँ स्टाइलको जस्तै कुटुम्बले सिडनीमा चाहिँ
गाला डिनर अथवा सिटेड इभेन्टमा प्रपर म्युजिक सुनाउने क्राउड भनेर यहाँको अर्गनाइजर अरू भाइहरूले पनि भन्नुभएको छ, विच इज प्रिटी गुड। अब त्यो कन्टेक्स्टले पनि एउटा नयाँ एक्सपिरियन्स सिडनीमा हुँदैछ।
बसेर त कता हुन्थ्यो होला र उठ्न त उठिहाल्ने होला, फेरि सुन्दै गयो उठ्नु परिहाल्यो। फेरि
हाम्रो चाहिँ पर्फर्मेन्स हुँदाखेरि चाहिँ हामीले खास नर्मली दुई सेगमेन्टमा भाग बाँड्छौँ। फर्स्ट सेगमेन्ट चाहिँ एकदम बसेर सुनेर तपाईँको चाहिँ स्टोरी टेलिङ, जस्तै तपाईँको चाहिँ नेपालको चाहिँ विभिन्न तरिकाको स्टोरीहरू हामी भन्ने, अनि त्यसपछि चाहिँ अनि कथा सुनिसकेपछि अनि रहने हिसाबले चाहिँ अनि त्यो लेभलको चाहिँ म्युजिकहरू हामी गर्छौँ कि। अनि हामीलाई गाह्रो चाहिँ कस्तो हुन्छ भने जब कतिवटा क्लबहरूमा चाहिँ बजाउनु पर्ने हुन्छ नि त, त्यहाँ चाहिँ तपाईँको कसो नि त्यो मान्छे उभिसकेपछि चाहिँ कसरी
बजाउन
गाह्रो हुन्छ कि होइन। अनि त्यो भएपछि हामीलाई चाहिँ वान एन्ड हाफ आवर त्यो स्ट्रेच गर्न चाहिँ एकदमै गाह्रो हुन्छ कि, तपाईँको चाहिँ त्यो एनर्जी पनि त्यसरी नै दिनुपर्ने हुन्छ होइन। अनि नर्मली हाम्रो वर्किङ स्टाइल चाहिँ त्यस्तो हुन्छ, तर अब होपफुली यो 24 तारिक चाहिँ हामीले खोजेको जस्तो अडियन्स एउटा चाहिँ मिक्स अडियन्स भनौँ न, त्यो भयो भने चाहिँ एकदमै रमाइलो हुन्छ कि।
अनि अलिकति तपाईँहरू अलिकति इन्डिभिजुअली पनि काम गर्नुहुन्छ है, आफै अरूसँग कोलाबोरेट गर्दाखेरि, भनेपछि ब्यान्ड पनि छ तर अलिकति इन्डिभिजुअलिटी पनि रहेको छ होइन, त्यसलाई म्यानेज गर्नु कतिको गाह्रो हुन्छ तपाईँ होइन? फेरि यस्तो हुन्छ नि त, अब एक त ब्यान्ड ग्रुप अफ पिपल, डिफ्रेन्ट डिफ्रेन्ट ओपिनियन, आफ्नै तरिकाको इन्डिभिजुअलिटी हुन्छ होइन, अनि त्यसलाई मिलाउन आफैमा समस्या भइरहँदाखेरि अब
त्यसमा यस्तो मैले अघि पनि मेन्सन गरेको जस्तो हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ पहिला कुटुम्ब आउँछ, जस्तै उसको आफ्नो पर्सनल काम भयो भने कुटुम्ब भनेपछि त्यो अगाडि आइपुग्छ। अब जस्ट इन केस अब एकचोटि अस्ति ऊ बिरामी भयो, अलि सन्चो भएन, अब उसको रिप्ले हामीले अब कार्यक्रम क्यान्सल गर्दैनौँ फेरि। अनि हाम्रो एकजना अर्को भाइ हुनुहुन्छ, होइन त्यसको रिप्लेसमेन्ट लकीली हामीले पाइरहेको हुन्छ, ल भाइ यस्तो यस्तो छ
सब्स्टिट्युट
होइन, किनभने गर्छु भनिसकेपछि हामीलाई पनि त्यो वर्ड दिइसकेपछि त्यसलाई पुरा गर्न मन लाग्छ। अब त्यो अहिलेसम्म गर्न सकेका छौँ लकीली, र अब इन्टर्नल्ली नै सबै कुरा सबै आफूभित्रमा चाहिँ त्यो बन्डिङ छ, आफै आफ्नो काम गर्छ, आफै आफ्नो आफ्नो के अरू होला, तर ब्यान्डको एउटा ऊ हुँदाखेरि कुटुम्बको आफ्नो कार्यक्रम अथवा त्यस्तै केही प्रोजेक्ट हुँदाखेरि सबै
आइपुग्छ। अब जस्तै मलाई अब त्यही सब्स्टिट्युट भन्नुभयो होइन, तर तपाईँहरूको टिमै भित्र पनि अब हुन्छ नि ए मलाई यो बजाउन आएन भनेर अर्कोले त्यो बजाउने भन्ने हुन्छ कि हुँदैन कि एकदमै डेजिग्नेटेड बाजा छ? रुबिनजीले चाहिँ 15 अरू इन्स्ट्रुमेन्टहरू बजाउन सक्ने होइन, भनेपछि त्यो मलाई यो एकछिन मैले धेरै बजाएँ अब अर्को बजाउँछु भन्ने छ कि छैन?
कुटुम्बभित्र चाहिँ अब कुटुम्बको चाहिँ स्ट्रिक्ट रुल चाहिँ के छ भने नेपाली बाजा बज्नुपर्छ, जस्तै बजाइरहेको बाजा बाहेक जस्तै अब मुर्चुङ्गा अरू यताउति अरू हुन्छ नि बाजा थपिने त कसो नि हामी हुने गर्छौँ, तर नेपाली बाजै हुनुपर्छ। जस्तै अब रुबिनलाई चाहिँ भोलिन बजाउनु आउँछ भन्दा उसले चाहिँ भोलिन बजाउँछु भनेर चाहिँ पाइँदैन, जस्तै अब अरुण अर्को अरुण चाहिँ हाम्रो बजाउने उसले अगाडि चाहिँ यो गाह्रो भयो गिटार बजाउँछु भन्थ्यो तर एक दुईचोटि अरू गीत गाउँदाखेरि चाहिँ बजाउँछ थियो तर एज अ ब्यान्ड कुटुम्ब मात्रै हुने बेला चाहिँ हामी ट्रेडिसनल इन्स्ट्रुमेन्ट चाहिँ ऊ गर्छौँ होइन त्यसरी हामी चाहिँ एकदम स्टिक भएको भएर तपाईँको चाहिँ जुन सारङ्गीमा अहिले तपाईँको चाहिँ समस्या देखाएको छैन तपाईँको चाहिँ बाजाको साइजदेखि लिएर तपाईँको चाहिँ माइक्रोफोन्स राख्ने होइन जुन त्यो पिकअपहरू राख्नु पऱ्यो त्यो किरणलाई त्यो चिज पत्ता लगाउन किनभने पनि 10 वर्ष लाग्यो होइन कुन चाहिँ राइट हुन्छ भनेर किन हाम्रो त अब रिसर्च गर्ने बानी छैन नि त
रिसोर्सेस पनि छैन टेक्निकली
अनि पाइँदैन पनि अनि गरे उसले पनि गर्दा 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 अहिले आएर चाहिँ जुन त्यो माइक्रोफोन्स भेटाइसकेपछि मेन चाहिँ कसो भने आवाज हो नि त तपाईँको चाहिँ जतिसुकै राम्रो बजाए पनि तर तपाईँको चाहिँ ग्रुपमा त्यो लाउडनेस पुग्ने अथवा एम्प्लिफाई नहुने स्पिकरबाट त आवाज राम्रो जानु पऱ्यो है त्यो गर्नलाई चाहिँ एकदम रिसर्च हामीलाई चाहिँ जे होस् 10 वर्ष लाग्यो तर त्यसको उपज चाहिँ नयाँ जेनेरेसनले चाहिँ मजाले पायो होइन अहिलेको जेनेरेसन जस्तै हामीलाई एउटा खुसी लाग्ने चाहिँ कसो छ भने सुजन चौलागाईसँग बजाउने जस्तै प्रिन्स उसले पनि कुटुम्बसँग बजाइसकेको छ होइन हाम्रो चाहिँ उहाँ पनि कहिले काहीँ किरण नहुँदाखेरि उसले पनि बजाएको छ जस्तै अर्को अब सज्जन राज वैद्यसँग बजाउँदाखेरि तपाईँको चाहिँ मनिष पाई उसले पनि सारङ्गी नै बजाउँछ उसले पनि सारङ्गी बजाएर थुप्रो ठाउँमा चाहिँ टुर गरिसकेको छ उसले पनि कुटुम्बसँग बजाएकै छ होइन त्यो बाजा तपाईँको चाहिँ त्यो लेभलबाट आवाज निस्केपछि टेक्निकली पनि निस्किसकेपछि चाहिँ अहिले नयाँ जेनेरेसनले जुन हिसाबले चाहिँ यो बाजालाई चाहिँ हेर्छ नि हाम्रो जेनेरेसनले पहिला हेरेको जस्तो चाहिँ छैन कि
अब जस्तै यो बाजाहरूमै पनि यस कतिको अभाइलेबल छ मार्केटमा भन्ने कुराले पनि फरक पार्ला अब मान्छे छ
है अहिलेको कन्टेक्स्टमा छ हजुर तपाईँले अब के लिने त्यो अलिकति खोज्न चाहिँ पर्छ किनभने यो हाम्रो गिटार ड्रम जस्तोले चाहिँ पाउँदैन तर अभियसली नेपाली बाजाहरू पाउने स्पेसिफिक पसलहरू छ र कति चाहिँ चिज चाहिँ अर्डर गर्यो भने पाइन्छ अभियसली अहिले अहिले पहिलाको जस्तो छैन
अब धेरै कुरा यहाँ धेरै समय बिताइसक्नु भएको छ अब एसपिएसको स्टुडियोमा आएर आफ्नो पर्फर्मेन्स पनि दिनुभयो कस्तो लाग्यो त्यो एसपिएस आउँदाखेरिको एक्सपिरियन्स अलिकति हामीलाई पनि सुन्न मन लाग्यो
हामीलाई त एसपिएस स्टुडियो मेलबर्नबाटै एकदम आउनु मन थियो तर सिडनीमा आएर आउनु पायौँ जुन चाहिँ हामीलाई यसरी इन्भाइट गरेर एउटा पर्फर्म गर्ने प्लेटफर्म दिनुभयो धेरै धेरै धन्यवाद
तपाईँहरू आएर यस्तो राम्रो पर्फर्मेन्स दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद पवित्रजी केही भन्न चाहनुहुन्छ अन्त्यमा अब
यहाँ एसबिएसमा आएर चाहिँ के थाहा भयो भन्दाखेरि एसबिएसको फुल फर्म पनि थाहा पायौँ होइन र त्यो बाहेक जस्तै तपाईँले जुन भन्नुभयो नि माथिको फ्लोरमा चाहिँ 64 ल्याङ्ग्वेजेसको यहाँ ब्रोडकास्टिङ हुन्छ होइन अब चाहिँ अर्को रिक्वेस्ट चाहिँ तपाईँहरूले जसरी यो चिज गर्नुभएको छ नि वाइ डोन्ट वी जस्ट लाइक ब्रिङ 64 म्युजिसियन्स फ्रम डिफ्रेन्ट कन्ट्रिज एन्ड मेक अ बिग के भन्छ एउटा चाहिँ सो के होइन त्यो चाहिँ कोलाबोरेसनको चाहिँ त्यो लेभलको चाहिँ हुन्छ कि होइन किनभने संसारलाई चाहिँ त्यो चाहिएको छ जस्तो लाग्न थालिसक्यो कि
मेबी एसबिएस फेस्टिभल
जुन त्यो म्युजिकले चाहिँ गर्न सक्छ मान्छेलाई चाहिँ जोड्न सक्छ होइन
लाइक शेयर र कमेन्ट गर्नुहोस् एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.